نحمده ونصلي على رسوله الكريم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن الصلاة تنهى عن الفحشاء والمنكر ولذكر الله أكبر. صدق الله مولانا العظيم. حضرت شیخ المکرم رحمت اللہ علیہ کے بیانات سے، مشائخ کی تعلیمات سے اور پرانے سینئر ساتھی سب کی تعلیمات سے یہ بات سمجھ آتی ہے کہ ذکر دو قسم کا ہے. ایک ذکر لسانی ہے، دوسرا ذکر قلبی یا ذکر خفی ہے. ذکر لسانی میں ساری عبادات آ جاتی ہیں اور یہ نفلی عبادات ہیں. زیادہ تر زبان سے تسبیحات پڑھتے ہیں، زبان سے جو بھی ہم بات کرتے ہیں، ابھی جو بات چیت کر رہے ہیں یا آپ لوگ سن رہے ہیں، یہ بھی ذکر لسانی میں آتا ہے. اور دوسرا جو ہے وہ ذکر قلبی ہے، دل جو ہے وہ انسان کا اللہ اللہ کرنا شروع کر دے. اصل یہ ہے اور اس کا حکم بھی ہے سورہ آراف کی آیت نمبر 205 میں، وَذْكُرْ رَبَّكَ فِي نَفْسِكَ، جو تیرا رب ہے اس کے نام اور اس کا ذکر کر اپنے دل ہی دل میں. تو یہ ہے ذکر قلبی، جس کے بارے میں قرآن کریم میں بھی حکم دیا گیا ہے کہ ذکر قلبی کرو. یہ حکم ہے، یہ نہیں ہے کہ مرضی ہے تو کر لو مرضی تو چھوڑ. جو ذکر لسانی ہے یہ الفاظ کی ادائیگی سے اس کا ثواب حاصل ہو جاتا ہے. الفاظ ادا کرتے ہیں نا، کلمہ پڑھا لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ، تو وہ پڑھنے سے ثواب حاصل ہو گیا. درود شریف پڑھا، اللہم صلی علی محمد وعلی آل محمد، ثواب حاصل ہو گیا. تو یہ ذکر لسانی جو ہے یہ زبان سے الفاظ ادا کر کے حاصل ہو جاتا ہے، جبکہ ذکر قلبی جو ہے یہ الفاظ ادا کرنے سے یہ چیز حاصل نہیں ہوتی. زبان سے بتا اللہ 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 ساری عمر کرتا رہے، لاکھوں سال کرتا رہے، قلب کے اوپر اس کا کوئی اثر نہیں ہوتا. اس کے لیے قلبی محنت کی ضرورت ہے، قلب کے اوپر محنت کرنے کی ضرورت ہے، اور اس کے لیے شیخ کی ضرورت ہے. ذکر لسانی کے لیے کسی شیخ کی ضرورت نہیں ہے. جو احادیث میں دیے ہوئے ہیں، تسبیحات دی ہوئی ہیں، جو بھی اس میں معمولات دیے ہوئے ہیں آپ کرتے رہیں، اس کے لیے کسی شیخ کی ضرورت نہیں ہے کہ کسی کی جا کر آپ پر بیعت کریں گے تو تب آپ وہ ذکر لسانی کر سکتے ہیں. جانی پیر جو ہے وہ اسی چکر میں لوگوں کو رکھتے ہیں، ذکر قلبی نہیں بتاتے، ذکر لسانی بتا دیتے ہیں کہ بس یہ تصویر پڑھو اور تمہارا درجہ بلند ہو گیا، اب تم یہ تصویر پڑھ لو تمہارا درجہ اور بلند ہو گیا. درجہ شرجہ کوئی نہیں بلند ہوتا، ثواب حاصل ضرور ہوتا ہے اور اس کے اپنے فوائد ہیں. جیسے کلمے کے ثواب کے بارے میں حضرت شیخ المکرم رحمۃ اللہ علیہ فرماتے ہیں کہ کثرت سے لا الہ الا اللہ پڑھنے والے کو گناہوں سے بے رغبتی پیدا ہو جاتی ہے، بے رغبت ہو جاتا ہے، گناہوں سے دل اور دماغ جو ہے اس کا ہٹنا شروع ہو جاتا ہے اور دیکھیوں کی طرف لگنا شروع ہو جاتا ہے. لیکن اس سے قلبی دولت حاصل نہیں ہوتی کہ دل کے اوپر اس کا جو ہے وہ اثر پیدا ہو، وہ شیخ کے بغیر حاصل نہیں ہوگا. حضرت شیخ المکرم رحمۃ اللہ علیہ اس کی مثال یہ دیتے ہیں کہ یہ ایسے ہی ہے، الفاظ ادا کرنے سے یہ چیز حاصل نہیں ہوتی. پہلی بات تو یہ فرماتے ہیں، مثلاً عادیت ہے تو خالی کو کہہ دے عادیت عادیت عادیت، تو عادیت پہ تو رو نہیں جاتی. اس کے لیے شیخ کی ضرورت ہے جو پکڑ کے عادیت پر لے کر جائے. تو مثال کی حضرت نے دی ہے سادے لفظوں میں ہم جیسے جاہل لوگوں کے لیے کہ مرغی کی مثال ہے، مرغی کے نیچے انڈے رکھتے ہیں تو تو اس کے سینے کی گرمی سے اس کے اندر حیات آتی ہے. خالی انڈا رکھ دیں ایسے ہی, حضرت فرماتے ہیں کہ خالی انڈا ایسے ہی رکھ دو تو وہ بڑا بڑا خراب ہو جائے گا, گندا ہو جائے گا. تو شہد کے بغیر اگر کوئی بندہ جو ہے وہ یہ چیز حاصل کرنا چاہے تو وہ گندا ہو جائے گا, خراب ہو جائے گا, اس کو یہ چیز حاصل نہیں ہوگی. اس کو حاصل کرنے کے لیے شہد کے سینے کی گرمی چاہیے. یہ سینے کی دولت ہے. جو سینے کی دولت, جب جیسے مرغی کے انڈے جو ہیں ان کے اندر جب گرمی جاتی ہے تو ان میں حیات پیدا ہونا شروع ہو جاتی ہے. اسی طرح جو بندہ کسی شہ کے ساتھ تعلق اپنا جوڑتا ہے, شہ کے سینے کی گرمی سے اس کے اندر روحانی حیات پیدا ہونی شروع ہو جاتی ہے. اور وہ روحانی حیات جو پیدا ہوتی ہے اس سے قلب جاری ہوتا ہے. اور یہ اتنی بڑی دولت ہے کہ اس کو, اس کی ہم لوگ کو قدر نہیں کرتے, اس لیے کہ ہمیں تو ایسے بس مل گیا آسانی سے, بغیر کسی محنت کے ہمیں حاصل ہو جاتا ہے. آئے آ کر بیٹھے اور ضربے بھی صحیح طرح سے نہیں لگائی, شیخ کی توجہ, وہ اتنے فیاض ہیں, وہ اتنے دل کھول کے دیتے ہیں کہ کبھی انہوں نے پرواہ نہیں کی. اور جو بیٹھا ہوا ایسے بھی خام خائی آ کے بیٹھ جاتا ہے محفل میں, اس کا بھی قلب جاری ہو جاتا ہے. ایسی ہستیوں کو تو جیسے جو ہمارے مشائخ ہیں ان کو تو دیکھنے سے قلب جاری ہو جاتا ہے, لیکن ہم قدر نہیں کرتے. جن لوگوں نے محنتیں کی ہیں 20-20, 40-40, 50-50 سال اللہ کے رستے میں, انہوں نے اپنی جانیں گلا دی, کھپا دی, پھر بھی حاصل نہیں ہوئی. حضرت شیخ عبدالقادر جیلانی رحمۃ اللہ علیہ کے بارے میں حضرت شیخ المکرم رحمۃ اللہ علیہ فرماتے ہیں کہ 46 سال 46 years مغرب کے وضو کے ساتھ فجر کی نماز پڑھی ہے. اتنا مجاہدہ کیا ہے, سوئے نہیں, ساری رات عبادت میں لگے رہے اللہ تعالیٰ کی بات. اور یہ بھی میں نے پڑھا ایک کتاب میں ایک جگہ پہ, جو انہوں نے فرمایا کہ جو مصیبتیں میرے اوپر ٹوٹی ہیں اگر پہاڑوں کے اوپر ٹوٹتی تو پہاڑ ریزا ریزا ہو جاتے. اس کے بعد یہ چیز حاصل ہوتی ہے, اس کے بعد پھر بندہ وہ چیز آگے ٹرانسفر کر سکتا ہے, دوسروں کو دے سکتا ہے. ہم تو وہ ہیں کہ مرغی کے نیچے سے نیچے بٹھا دیا گیا, وہ مرغی کے چوزے نکل آئے, چوزا تھوڑا بڑا ہوا, اور جب بڑا ہوا مرغا تھوڑا سا بننا شروع ہوا تو مانگے دینے شروع کر دیتی ہیں. میں پیر بن گیا, میں پیر بن گیا, میں پیر بن گیا, میں بڑا, میں بزرگ ہو گیا, میں امیر ہو گیا, میں پرانا ہو گیا, میں پرانا ہو گیا, میری عزت کرو, میرا ادب کرو, میرا احترام کرو. مخدوم بن جاتا ہے. حضرت جی فرماتے ہیں کہ خادم بنو, مخدوم نہ بنو. امیر اس لیے بنایا جاتا ہے کہ انتظامی امور کے لیے, یا سینئر ساتھی اس لیے ہوتا ہے کہ وہ جونیئر ساتھیوں کا خیال رکھے, ان کو ساتھ لے کے چلے, ان کی رہنمائی کرے, لیکن ان کا مخدوم نہ بن جائے کہ ٹانگیں آگے کر کے گٹوانا شروع کر دے ان سے, چلو مجھے دباؤ, میں بزرگ ہو گیا ہوں. وہ جو وجہ سے مرغا مانگے دیتے ہیں نا, اس طرح ہم بھی مانگے دینا شروع کر دیتے ہیں. تو یہ چیز جب حاصل ہوتی ہے, اگر حقیقت میں حاصل ہو جائے تو جیسے پھلدار درخت جو ہے اس پہ پھل لگتا ہے تو وہ جھک جاتا ہے, وہ جھک جاتا ہے. سیٹی کے بارے میں مثال دیتے ہیں کہ یہ سیٹیاں جو ہیں یہ پانی کے اوپر, سطح کے اوپر آ جاتی ہیں جب بارش برستی ہے, سمندر کی سطح کے اوپر آ جاتی ہیں بارش برستی ہے جب, پھر وہ بارش کے پانی کے جو قطرے ہیں ان کے لیے منہ کھول کے وہ انتظار میں بیٹھتی ہیں. کسی کے منہ میں یوں ہی قطرہ آتا ہے, وہ اپنا منہ بند کرتی ہے اور سمندر کی تہہ میں چلی جاتی ہے, تو وہاں پہ وہ موتی بنتا ہے. تو جب یہ دولت حاصل ہو جاتی ہے تو منہ بند ہو جاتا ہے, چپ لگ جاتی ہے, پھر بڑائی کے دعوے نہیں ہوتے, اور پھر وہ نیچے سب سے نیچے والی جو جگہ ہے سمندر کی, وہاں پر جا کے वो सीपी आराम करती है तो तब मोती बनता है। तो ये अपने आप को नीचे लगाने वाली बात है कि जितना ज्यादा नीचे लगेंगे जितनी ज्यादा आजली इंकसारी पैदा होगी। और ये आजली इंकसारी जाहिर में नहीं है क्योंकि मैं बड़ा झुक झुक के मिल रहा हूं लोगों को और बड़ा मेरे चेहरे के ऊपर आजली और इंकसारी है, ये दिल की कैफियत है। तकवा हा होना, हजरत उमर फारूक रजी अल्लाह ताला ने फरमाया कि तकवा यहां पर है सीने में, जाहिर में नहीं है। एक नमाजी ने यू बड़ा झुक के खड़ा हुआ था कोई नमाजी नमाज पढ़ने के लिए तो कोड़ा मारा पीछे से उसको रखे कि आज भी इंकसारी जो है जो इज्जत और इंकसारी है वो बदन में नहीं है दिल में है। अपने कल्ब को जो है आज भी और इंकसारी में डालो। अगर जी शाह फरमाते हैं कि ये झोंके नमाज पढ़ना ऐसे ही है जैसे आधा रुकू कर रहा है, बता ना रुकू है ना क्या है। यहां साथ हजरत बैठे हुए हैं, उन्होंने सुनाया था कि उन्हें हजरत जी ने खुद हजरत शाह साहब ने उनकी सलाह फरमाई, ये इतना ज्यादा झोंकी क्यों, ना तुम्हारा रुकू लगता है ना क्या लगता है। तो नमाज में जब खड़े होते हैं तो आजली इंकसारी दिल की कैफियत है, दूसरों से जब बात करते हैं तो आजली इंकसारी दिल की कैफियत है। हम तो जनाब जब थोड़े से सीनियर होते हैं ओए और तू के अलावा हमारी जुबान से बात नहीं निकलती, लोग समझाएं ऐसी अंदर वो आकड़ घुसी हुई है वो ओए और तू निकलती नहीं है। और हम समझते हैं कि जी इसमें बढ़ाई है, शायद इसमें बढ़ाई नहीं है, बढ़ाई आजरी और इंकसारी में और दिल के अंदर है। तो ये जब अल्लाह ताला की तरफ से दौलत मिलती है तो ये दौलत लेके उसको सीने के अंदर उसको संभाल के रखना होता है, क्योंकि हम लोगों से गलतियां होती रहती हैं, हम गुनाहगार हैं इंसान हैं, लेकिन फिर हम अपने गुनाह हजरत ही फरमाते हैं शेख मुकर्रम रहमतुल्लाह अलैह कि गुनाह हो जाते हैं इंसान से, गुनाह पर इसरार नहीं होना चाहिए कि अपने गुनाह की जो है ना तहजीब बंदा ढूंढना शुरू कर दे, बहाने बनाना शुरू कर दे, मैंने ऐसे किया ऐसे इस वजह से किया इस वजह से किया, यह बात नहीं है। इसरार ना करें, गुनाह तो होते होंगे, इंसान है हम, कतार में उतरे उस पर तौबा करें अस्तगफार करें अल्लाह ताला से माफी मांगे। एक साथी वो कहते हैं जी मुझसे हजरत जी नाराज हो गए, हजरत जी नाराज हो गए इनको मेरी सिफारिश कर दे। मैंने कहा आपसे हजरत जी नाराज नहीं हो, आपसे अल्लाह ताला नाराज हुआ है। जब अल्लाह नाराज होता है तो शैतान भी नाराज हो जाते हैं। आप अल्लाह से माफी मांगो और कसर से माफी मांगो, जब अल्लाह माफ करेगा तो शैतान खुद ही माफ करवा दे। तो कभी भी कोई गलती हो जाए दिल में ये ख्याल आए शैतान मेरे मुझसे नाराज हो गए, कसर से अस्तगफार पढ़ना शुरू कर दे। और ये बुजुर्गी वाली बात जो है ना इसको दिल से निकाल दे। हजरत जी बेग साहब ने आखिरी दिन जो एक वाक्या सुनाया वो बड़ा इबरतनाक वाक्य है कि खादम बनो मखदूम न बनो, खिदमत करने वाले बनो खिदमत कराने वाले न बनो। देवबंद का वाक्या सुनाया कि आता शाह बुखारी साहब रहमतुल्लाह अलैह बहुत जबरदस्त मुकर्रर थे, सहर की कैफियत थी जादू की कैफियत थी उनकी तकरीर में, बात करते थे तो घंटों मजमा सुन और भूख के सुनता रहता था, चूर भी नहीं कोई करता था और कोई सोता भी नहीं था। हमें तो ज्ञान में नींद आनी शुरू हो जाती है, होते जो मेरे जैसे हम बेकार लोग जब खड़े होकर बात करते हैं तो नींद ही आएगी। तो वो देवबंद गए, उस वक्त एक ट्रेन चलती थी देवबंद के लिए, कोई गाड़ियां बैठने कुछ भी नहीं थी, तो बड़े थके टूटे हुए वहां पे पहुंचे। तो देवबंद के तलबा के बारे में यह मशहूर था कि ये बड़ी खिदमत करते हैं, जो मेहमान आते हैं उनके चारपाई के पास रात को लोटा भाके रख देते हैं कि सुबह जब ये उठे तो वुजू करने में इनको आसानी हो, नफर पढ़ने में आसानी हो, इनको आगे पीछे पानी ढूंढना ना पड़े, लोटे ढूंढना ना पड़े। उस वक्त टूटियां वूटियां तो नहीं होती थी, लोटे होते थे तो चारपाई पड़ी हुई थी, उसकी वजह अताउल्लाह शाह बुखारी साहब रहमतुल्लाह अलैह वो उस पर लेट गए चारपाई के ऊपर। अंधेरा था, उस अंधेरे में کسی نے آ کے دبانا شروع کر دیا اللہ شاہ صاحب بخاری کو، اور فرمایا کو سوچا کہ کوئی طالب علم ہوگا بڑی خدمت کرتے ہیں، تو انہوں نے دیکھا یہ تھکا ہوا آیا ہے، مسافر آیا ہے، آج ہی رات کو آیا تو چلو اس کو دبا دیں، تو وہ بڑی راحت ملے ان کو دبانے سے، انہوں نے دوسری ٹانگ بھی آگے کر دی، پھر وہ دوسری وہ پیچھے کی دوسری ٹانگ آگے کر دی، پھر کمر آگے کر دی کہ مجھے تو بتا رہے بندہ جو بھی دبا رہا. تو تہجد کے وقت وہاں پہ یہ ہوتا تھا کہ کوئی لائٹ سی تھی، روشنی تھی جو جلا دی جاتی تھی تاکہ لوگوں کو پتہ چلے کہ تہجد کا وقت ہو گیا ہے. گھٹ اندھیرا تھا، اس میں وہ لائٹ جب جلی ہے اللہ اکبر، تو اللہ شاہ صاحب بخاری رحمۃ اللہ علیہ نے دیکھا کہ جو انہیں دبا رہا ہے وہ حضرت حسین احمد مدنی رحمۃ اللہ علیہ، صاحب منصب، بہت بڑی ہستی. انہوں نے تو ہر دعائی شروع کر دی، ہائے حضرت آپ نے تو مجھے مار ڈالا، ہائے حضرت میں تو ہلاک ہو گیا، ہائے حضرت مجھے کیسے، مجھے پتا نہیں تھا کہ آپ مجھے دبا رہے ہیں، میں تو بڑا، یعنی شرمندگی کی انتہا ہو گئی ان کی. لیکن دوسری طرف یہ دیکھیں کہ خدمت کرنے والے جو ہیں انہوں نے خدمت کی ہے، مخدوم نہیں بنے، خادم بنے. سینئر ہو جائے ساتھی، یا امیر بن جائے یا نائب امیر بن جائے یا پرانا ہو جائے، تو مخدوم نہ بنے، خادم بنے، خدمت کرنے والا بنے. یہ حضرت جی نے خاص طور پہ یہ واقعہ سنایا. تو یہ سینے کی دولت جو ہے، یہ جب ملتی ہے بندے کو، جب حاصل ہوتی ہے، تو حضرت شیخ المکرم رحمۃ اللہ علیہ فرماتے ہیں قرآن کریم میں اس کو خلوص سے تعبیر کیا گیا ہے. یہ خلوص ہے. خلوص کیا ہوتا ہے؟ یہ خالص سے ہے. خالص، خالص کیا ہوتا ہے؟ آپ کی ہماری نیت خالص ہو جائے، ہمارے اعمال خالص ہو جائیں، یہ ہے خلوص. تو یہ خلوص جب پیدا ہوتا ہے تو پھر عبادات خالص ہونا شروع ہو جاتی ہیں، پھر معاملات خالص ہونا شروع ہو جاتے ہیں، پھر اس کو خیال رکھنا چاہیے کہ میرے اعمال جو ہیں یہ خالص ہوئے ہیں تو میں ان کو اور بہتر بناؤں، بجائے اس کے کہ بھوک میں آ جائے. تو یہ خلوص جب پیدا ہوتا ہے تو بڑی سادہ سے الفاظ ہیں، سمپل سے الفاظ ہیں. حدیث بخاری شریف کی سنا یہ ہے علماء کرام سے کہ پہلی حدیث جو ہے وہ انما الاعمال بالنیات ہے، کہ اعمال کا دار و مدار آپ سب نے سنا ہوگا، اعمال کا دار و مدار نیتوں پر ہے. نیت کا محل کیا ہے؟ کہاں ہوتی ہے نیت؟ ادھر ہوتی ہے یا پیٹ میں ہوتی؟ دل میں ہوتی. تو دل اگر میلا ہے، جیسے وہ چمنی کو صاف کرنے کے لیے پہلے مزدور ہوتے تھے، وہ چمنی کے اوپر چڑھ کے اوپر تک جاتے تھے، اس کو صاف کرتے تھے، تو اوپر پہنچ گیا اور واپس نیچے آ کے منہ بھی کالا ہوتا تھا، کپڑے بھی سارے کالے ہو جاتے تھے. تو اگر ہمارے دل کی وہ کیفیت ہے کہ وہ کالا ہے، تو اس کے اندر جو نیت رکھی ہوئی ہوگی ہوگی اتنی کالی ہوگی، وہ بھی اتنی میلی ہوگی، وہ بھی اتنی گندی ہوگی، وہ بھی اتنی ناخالص ہوگی. تو جب اس کی صفائی ہو جائے گی شیخ کی توجہ سے، شیخ کی محنت سے، شیخ کے الکا اور انعکاس سے. الکا کیا ہوتا ہے؟ شیخ اپنی انتہائی منزل سے انوار تجلیات جو ہیں وہ پھینکتے ہیں نیچے، یا ان کی وجہ سے نیچے نازل ہوتے ہیں ذکر کرنے والوں کے قلب کے اوپر ہوتے ہیں، اور وہ ان کو جذب اگر کر لیں تو ان کو اس کا فائدہ ہوتا ہے. تو وہ انکار کرتے ہیں، اور انعکاس یہ ہوتا ہے کہ جیسے شیشے سے روشنی ریفلیکٹ ہوتی ہے، منعکس ہوتی ہے، شیشے کے ساتھ شیشہ رکھیں سورج کے سامنے تو روشنی منعکس ہوتی ہے، اس طرح ان کے پاس بیٹھنے سے وہ روشنی منعکس ہوتی ہے. اس لیے جو شیخ مکرم رحمۃ اللہ علیہ فرماتے ہیں یہ چیز صحبت شیخ سے حاصل ہوتی ہے. اب یہ بھی دل میں سوال آپ کے پیدا ہوگا کہ جی ہم تو کراچی میں ہیں، شیخ کے پاس تو جا نہیں سکتے، شیخ کے پاس تو بیٹھ نہیں سکتے، دور والے لوگ جو ہیں غریب ہیں، سفر نہیں کر سکتے، کیا کریں؟ कभी सोचा है इस पर? सोबत शैख कैसे हासिल करेंगे, कैसे हासिल होगी? आपने सुना होगा हजरत जी वेग साहब ने कई दफा में बताया है कि सातवें लतीफे के ऊपर किसके अनवार आते हैं? तमाम औलियाए किराम के अनवार आते हैं जब सातवां लतीफा करते हैं। और शैख के अनवार तो कल्ब के ऊपर आना शुरू हो जाते हैं, यूं ही देखकर शुरू करते हैं। तो शैख के अनवार जो आए हैं यही सोबत है, यही सोबत है। अब आप सुबह भी जिक्र करें, शाम को भी जिक्र करें, आपको सोबत शैख हासिल हो रही है। और खास तौर पर हमारे सिलसिले और सिलसिलों में जो है शेख के साथ अगर 40 दिन में एक दफा मुलाकात ना की जाती तो वो ठंडे पड़ने शुरू हो जाते थे। हमारे सिलसिले में ये है कि दो टाइम बाकायदगी के साथ जिक्र करें, जितनी देर जिक्र करेंगे उतनी देर आपको सबक मिल रही है शेख। आधा घंटा करें आप आधा घंटे समझे शेख की खिदमत में बैठे हैं, पौना घंटा करें पौना घंटा बैठे, घंटा करें घंटा बैठे, यह आपको सबक हासिल हो रही। हां फिजिकल वो जो जिस्मानी तौर पे और आंखों से देखना जो है उसकी कैफियत और है। कभी कभी यहां पे हजरत जी समा पर जाते हैं वहां पे आप लोग भी जरूर जाएं, मुर्शिदाबाद जाएं, मीरपुर हजरत शेख हजरत जी बेग साहब तशरीफ ले गए थे बीमारी के बावजूद, सियालकोट तशरीफ ले गए, लाहौर तशरीफ ले गए, वहां की सोबत हासिल हो सकती है। तो ये चीज सोबत शेख से हासिल होती है, मुर्गी के अंडों को सोबत हासिल हो रही है मुर्गी के सीने के गर्मी से, वो दोनों को साथ जोड़ के बैठी है। अगर नहीं जोड़ के बैठेगी तो हयात नहीं उनमें पैदा होगी। तो ये चीज जब पैदा होती है, जब खुलूस आता है, जब अल्लाह ताला के साथ इंसान का ताल्लुक जोड़ना शुरू हो जाता है, उसकी नमाजें सीधी होनी शुरू हो जाती है। हजरत शेख मुकर्रम रहमतुल्लाह अलैह अपने बयान में फरमाया हुआ है कि अगर आप लोग आते हो जिक्र फिक्र शुरू करते हो, अगर आपको 3 से 5 नमाजें नसीब हो जाती हैं, आपकी 2 से 3 हो जाती हैं, 3 से 5 हो जाती हैं, तहज्जुद नसीब हो जाती है, तो समझ लें कि आपको ये चीज हासिल होनी शुरू हो गई है। और दिल में मोहब्बत पैदा होनी शुरू हो जाती है नमाजों की। फिर जिनको पहले से यह चीज हासिल है उनके दिल के अंदर एक चाशनी पैदा होनी शुरू हो जाती है नमाज की, नमाज का के अंदर ध्यान कायम होना शुरू हो जाता है। अगर बाकायदगी से जिक्र कर रहा है, अगर बाकायदगी के साथ जमात के साथ जुड़ा हुआ है, शेख के साथ उसकी मोहब्बत है, खुलूस है, ताल्लुक है, कल्बी ताल्लुक है, तो उसको नमाज में वो ध्यान और वो चाशनी नसीब होनी शुरू हो जाती है जिसके लिए लोग सारी सारी उम्र खर्च कर देते हैं कि 2 नफर ही ऐसे नसीब हो जाएं जिसमें मुकम्मल ध्यान अल्लाह ताला का। तो ये ध्यान नसीब होता है। नमाज क्या है? मेराजुल मोमिनीन है, मोमिनीन की मेराज है। मेराज में आप सल्लल्लाहु अलैहि वसल्लम को क्या नसीब हुआ? अल्लाह ताला का दीदार और अल्लाह ताला के साथ कलाम। हम नमाज में कलाम कर रहे हैं अल्लाह पाक के साथ, इया का नाबुद व इया का नस्ताईन, अल्लाह तेरी ही इबादत करते हैं और तुझ ही से मदद मांगते हैं। किधर है अल्लाह पाक, ध्यान हमारा किधर है? तो वह ध्यान जो है जिसमें कि बंदे को यह महसूस होना शुरू हो जाए कि मैं अल्लाह पाक के साथ बातें कर रहा हूं, मैं अल्लाह पाक के साथ खुद इल्तिजा सामने पेश कर रहा हूं, मेरे सामने ये एहसान जिसको हदीस शरीफ में इसी तसव्वुफ सलूक को कुरान करीम में हज़रत शेख मुकर्रम ने अब्दुल्लाह अलैह फरमाते हैं कि खुलूस से ताबीर किया गया है, इसी को हदीस में एहसान के साथ ताबीर किया गया। और एहसान क्या है? हदीस एहसान अगर पढ़े और सुने और समझे तो उसमें यह है ताबुदुल्लाह कान कतरा, अल्लाह ताला की इबादत ऐसी कर गोया तो अल्लाह ताला को देख रहे। फैलम तक राहू फैलता हूं या राख, अगर वो तुम्हें नजर नहीं आता तो उसे नहीं देख सकते, तो वो तो तुम्हें देखता है। ये दो ही कैफियात हैं इबादत की, बाकी तो मुंह पर मार दी जाती है। सुना है ना कि नमाज कई लोगों के मुंह पर मार दी जाती है, कई अल्लाह वाले मुंह छुपा देते हैं सलाम फेरने के फौरन बाद कि अभी नमाज मेरे मुंह पर मार दी जाएगी। सलाम फेरते साथ ही बाएं तरफ एकदम मुंह पे हाथ रख लेते थे कि नमाज मेरे मुंह पे मारी जाएगी। अभी तो नमाज मुंह पे मार दी जाती है जिसमें ध्यान नहीं होता, फिर ये ध्यान पैदा होता है, ये खुलूस पैदा होता है, वो नमाज जो है वो कीमती बननी शुरू हो जाती है, उसमें खुलूस आना शुरू हो जाता है। खालस अल्लाह के लिए बंदा वो नमाज पढ़ता है, दुनियादारों के लिए नहीं, दुनिया वालों को दिखाने के लिए नहीं पढ़ता, वो सिर्फ अल्लाह की रजा के लिए पढ़ता है, खुलूस पैदा होना शुरू हो जाता है और उस नमाज का ही असर असर होता है। नमाज जो है ये आला तरीन जिक्र है, हजरत शाह साहब ने फरमाया रहमतुल्लाह अलैह ने, हजरत निहाल हुसैन शाह साहब रहमतुल्लाह अलैह ने, उनसे मैंने खुद सुना कि नमाज जो है ये जिक्र की आला तरीन शक्ल है। क्यों? इसमें जुबान भी शामिल है, इसमें सारे आज़ा और जवारे शामिल हैं, पूरा बदन बनने का शामिल है उसमें नमाज में, और जब कर्म शामिल हो जाता है तो ये आला तरीन जिक्र बन जाती है। ये तीनों चीजें जब इकट्ठी होती हैं बंदे के बदन के अंदर तो वो आला तरीन शक्ल बन जाती है। तो नमाज आला तरीन शक्ल है जिक्र की, और अगर ये हम बाकायदगी से और अच्छी तरीके से अदा करें तो हमें इसका बहुत ज्यादा फायदा हो सकता है, हमारी कल्बी कैफियात बदल सकती है, हमारे अंदर इस्लाह का जो कमी है वो इस्लाह होनी शुरू हो जाती है हमारी, हमें फायदा होना शुरू हो जाता है। और नमाज के बारे में शेख मुकर्रम रहमतुल्लाह अलैह ने फरमाया कि इसको इसमें जो है ख्याल रख के नमाज इतदाल के साथ इरकान अदा करो, तादील इरकान का हुक्म हजरत ने फरमाया, तादील फरमाया। तादील इरकान क्या होता है? नमाज जो है उसके तमाम अरकान जो है उनको तसल्ली और सुकून के साथ अदा करें। मसलन रुकू में गया है और रुकू से जाने के बाद उठा और इधर से सीधा सजदे में चला गया, रुकू किया अभी पूरा नहीं उठा और इधर से ही सजदे में चला गया, ये अरकान की तादील है, ये तादील अरकान के खिलाफ है। रुकू किया पूरा झुक के तसल्ली के साथ, पूरी कमर सीधी की, तस्बीह पड़ी, उसके बाद सीधा होके एक तकबीर के बराबर सीधा साकिन खड़ा होना जो है ये वाजिब है। अगर हमने रुकू किया और खड़े होकर सीधे तेजी से आए और तेजी से सजदे में चले गए, रुकू अदा नहीं हुआ। इसी तरह सजदा किया, सजदे के बाद पूरा नहीं बैठे, उस तरह बैठना है जैसे तैयार में बैठते हैं, तो पूरा जब तक नहीं बैठा उसका सजदा अदा नहीं हुआ। सजदा वहां पे मुकम्मल होता है जहां पे कमर बिल्कुल सीधी हो जाती है और एक तकबीर के बराबर, अल्लाहु अकबर के बराबर उसने अपनी कमर सीधी कर ली है, तो तब ये सजदा अदा होता है, वरना ये सजदा नहीं काउंट होता। पहले सजदा मुकम्मल किए बगैर दूसरा सजदा ठोक दिया, एक सजदा काउंट होगा। दोनों सजदे फर्ज हैं। अगर ये शक पड़ जाए कि मैंने दो किए या एक किए, तो हुक्म ये है कि एक और सजदा करो और बाद में सजदा साफ करो। फर्ज पूरे होने चाहिए नमाज से, तब नमाज अदा होती है। अब वो तादील अरकान के खिलाफ किया, सही तरीके से तसल्ली से सजदा नहीं किया, जल्दी में, पता नहीं हमें जल्दी किस बात की है। शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह के सामने एक बंदे ने नमाज पढ़ी, इसी तरह से पढ़ी जैसे अभी मैंने बताया, आधा रुकू किया आधा सजदा किया, तो जब वो फारिग हुआ तो हजरत ने उसको बुला लिया, पूछा कि किस बात की तुम्हें जल्दी है, जल्दी किस बात की है? मौत की जल्दी है। सबसे यकीनी चीज तो मौत है, बाकी तो जो काम हम सोच रहे हैं कि अभी जाके नमाज में पढ़े हुए करेंगे वो हो सकता है ना कर सके। हमें कहीं से कहीं अल्लाह पाक ले जाए, हमें वहां तक पहुंच नहीं ना दे जहां हमने वो काम करने का सोचा हुआ है कि वहां हम जल्दी से नमाज में पढ़े वो फलाना काम कर रहे। तो तादीर अरकान बड़ी अहम है, इसमें रह जाता है। अभी इसी तरह दुरूद शरीफ जो है ये हम पढ़ते हैं तैयार में तेजी में पढ़ते हैं, अल्लाह वसल्लम मोहम्मद वला आले मोहम्मद, वला आले मोहम्मद का मतलब है और ना हो आले मोहम्मद पर, अल्लाह वसल्लम आला मोहम्मद वला आले मोहम्मद। तो वला आले मोहम्मद पढ़ते हैं, बेशक अपना खुद गौर कर लें, जो भी तेजी से पढ़ते हैं खुद सोच लें, पढ़ते हुए उस वक्त गौर करें कि मैं क्या पढ़ रहा हूं, मैं तो उलट कर रहा हूं, और ना हो आले मोहम्मद पर जरूर। तो ये अल्लाह माफी दे, जब खुलूस पैदा होता है इंसान के अंदर, जब ये चीज आती है फिर उसे ध्यान नसीब होना शुरू हो जाता है अल्लाह ताला का। और नमाज याद रखें, ये मेरा फार्मूला है, ये मेरा ये एक टेस्ट है अपने आप के लिए, अपने लिए, कि मेरी नमाज जो है वो बता रही है कि मैं जिक्र कितना करता हूं और कैसे करता हूं। अगर मैं जिक्र बाकायदगी से करता हूं, पूरा वक्त करता हूं, ध्यान से करता हूं, शेख के साथ खुलूस के साथ करता हूं, रबत में जुड़ा हुआ और सही कर रहा हूं सारा काम, मेरी नमाज जो है बेहतरीन नमाज बन जाती है। नमाज में अगर मुझे ख्याल आते हैं दाएं बाएं के आगे पीछे के, तो मुझे सोचना पड़ता है कि मैंने क्या खाया था, शादी का खाना खा लिया था, बाजार से समोसे खा लिए थे, पकौड़े खा लिए थे बाजार से, या गौर गंद खा लिया था, या किसी के साथ ज्यादती की थी, किसी के साथ जुर्म कर बैठा हूं अनजाने में, या जानबूझ के किसी के ओए तू करके बुला लिया, तो नमाज में ध्यान नहीं रहेगा। उसका ख्याल करें, और जब ये अल्लाह अल्लाह करते हैं, अगर खुलूस, और बुनियादी शर्त यह है कि खुलूस और बाकायदगी के साथ किया जाए। जिस बंदे को तलब नहीं है वो जबरदस्ती अगर उसको आप करा भी देंगे उसको फायदा नहीं होगा, इसमें खुलूस चाहिए, तलब चाहिए। हां ये जरूर है कि अगर खुलूस नहीं है तो आहिस्ता आहिस्ता पैदा होना शुरू हो जाता है। हदीस शरीफ में आता है ना कि जब जिक्र की महफिल शुरू होती है, जिक्र फिक्र शुरू होता है, तो खास फरिश्ते अल्लाह पाक ने मुकर्रर फरमा रखे हैं, वो अपने परों से उस महफिल को ढांक लेते हैं, और एक के ऊपर दूसरा, दूसरे के ऊपर तीसरा, तीसरे के ऊपर चौथा, अर्श तक चले जाते हैं, वहां से इससे आसमान, आसमान दुनिया तक चले जाते हैं, और वहां से फिर अल्लाह ताला की रहमत जो है वो सकीना और रहमत जो है वो नाजिल होती है जिक्र करने वालों। हदीस शरीफ के मफहूम में आता है, शेख मुकर्रम रहमतुल्लाह अलैह ने अपने बयान में भी ये हदीस बयान फरमाई है कि वो फरिश्ते जब वापस जाते हैं तो अल्लाह पाक से अर्ज करते हैं, या अल्लाह, अल्लाह ताला पूछते हैं हमसे कि क्या देख कर आए हो। अब अल्लाह ताला तो सब कुछ जानते हैं लेकिन अपने बंदों का जिक्र करना चाहते हैं, इसलिए पूछते हैं जो क्या देख कर आए हो, या अल्लाह तेरे बंदे थे जिक्र कर रहे हो। लंबी हदीस है कि वो क्या चाहते थे, या अल्लाह और उसे जन्नत के तरफ कहा थे, क्या उन्होंने जन्नत देखी हुई है, नहीं या अल्लाह नहीं देखी हुई, अगर देख ले या अल्लाह फिर तो बड़े और भी खुलूस के साथ और भी मेहनत के साथ तेरा जिक्र करें, और क्या मांगते थे कि जन्नत की पनाह, आग से पनाह चाहते थे, क्या उन्होंने जन्नत देखी है, नहीं या अल्लाह नहीं देखी, अगर देख ले या अल्लाह फिर तो उनके खौफ की इंतहा ना हो, फिर तो और भी वो खुलूस के साथ तेरा जिक्र करें। अल्लाह ताला फरमाते हैं मफहूम इस तरह है हदीस कुर्सी का कि फरिश्तों गवाह रहो मैंने उन सबको माफ कर दिया, मैंने उन सबको माफ कर दिया। या अल्लाह, अब फरिश्ते हैं हालांकि मासूम हैं, उनके उनके पास उनका नफ्स नहीं है उनके अंदर, तो फिर भी वो उनमें से एक फरिश्ता पूछ लेता है, या अल्लाह वहां पे तो एक बंदा ऐसा भी आया बैठा था जो जिक्र के लिए नहीं आया था, ऐसे ही گزرتے گزرتے کسی سے کام تھا یا کسی وجہ سے ایسے گزرتے گزرتے جا کے ان کے ساتھ بیٹھے، یا اللہ وہ بھی معاف کر دیا اس کو بھی انہوں نے، اللہ تعالیٰ فرمائے ہاں میں نے ان کو بھی اس کو بھی معاف کر. جو بندے میرے ان بندوں کے ساتھ آ کر بیٹھتے ہیں وہ بدبخت نہیں ہے، ان کو میں نے معاف کر دیا، سب کو معاف. تو آ کے کوئی بیٹھتا ہے ویسے ہی آ کر بیٹھ جاتا ہے، اس کو بھی آہستہ آہستہ خلوص حاصل ہونا شروع ہو جاتا ہے، پھر اس کے بعد اس کی طلب بڑھتی جائے تو اس کو فائدہ زیادہ ہوتا چلا جاتا ہے ہوتا چلا جاتا ہے. اور اصل ٹیسٹ کیا ہے؟ اصل ٹیسٹ نماز ہے. نماز میں اپنے آپ کو خود دیکھیں کہ جب میں کھڑا ہوں میں کیسے کھڑا ہوں، تکبیر کہیں اللہ اکبر، یہ کانوں انگوٹھے جو ہیں کانوں کی لو کے ساتھ لگے ہیں حضرت شیخ مکرم رحمۃ اللہ علیہ سے میں نے خود سنا ہے، اور ہاتھوں کی ہتھیلیاں جو ہیں ان کا رخ قبلے کی طرف ہو، انگلیوں کے سر تھوڑے تھوڑے جھکے ہوئے ہوں، اس طرح میں قبلہ اس طرح کر کے، یوں کر کے نہیں اس طرح. اس کے بعد جب ہاتھ باندھیں تو یہ اس کا ان کا ہلکا بنائیں، چھوٹی انگلی اور انگوٹھا جو ہے اس کا ہلکا بنا کے گوٹے کو پکڑیں ہاتھ کے گوٹے کو، اور تین انگلیاں جو ہیں یہ والی باقی ان کو کلائی کے اوپر سوار کریں، اور ہاتھ زیر ناف باندھیں. آج کل ہمیں شوق چرایا ہوا ہے، ہم ہر کسی کی ویڈیو بھی دیکھ لیتے ہیں، ہر کسی کی آڈیو بھی سن لیتے ہیں، مرزا انجینئر جیسے خبیصوں کو بھی سن لیتے ہیں، جاوید لامدی جیسے خبیصوں کو بھی سن لیتے ہیں. وہ جاہل ہیں پرلے درجے کے، لیکن ہم ان کی بات کو پتہ نہیں کیوں اہمیت دیتے. وہ جی کوئی سند نہیں ہے نیچے ہاتھ باندھنے کی، صحیح حدیث ہے، میں نے ساتھیوں کے ساتھ شیئر بھی کی اگلے دن واٹس ایپ کے اوپر کہ یہ جب ہاتھ باندھ لیں اس کو زیر نام باندھنا ہے آپ نے، تحت السرا جو ناف ہے اس سے نیچے کر باندھ لیں ہاتھ، یہاں نہیں باندھنا ہے اوپر، اس کو یہاں باندھنا ہے. تو یہاں ہاتھ باندھ لیے آپ نے، پاؤں کے درمیان فاصلہ جو ہے پنجوں کے درمیان اور ایڑیوں کے درمیان برابر فاصلہ اور چار انگل کا تقریباً ہو، اور کھڑے ہوئے نگاہ جو ہے حضرت شیخ المکرم رحمۃ اللہ علیہ نے فرمایا کہ نگاہ جو ہے وہ سجدے والی جگہ پر ہو. پھر نماز پڑھے سارے جو بھی اس کی ارکان ہے، رکوع میں کمر بالکل سیدھی ہو، سجدے میں بہت ساری چیزیں ہیں کرنے والی، ان کو اپنے آپ کو دیکھنے کی ضرورت ہے. پاؤں کے پنجے اور ایڑیاں آپس میں ملی ہوئی ہوں، پاؤں کی انگلیوں کا رخ جو ہے وہ قبلے کی طرف ہو، یوں نہ کیا ہوا ہو، اس سے نہیں ادا ہوتا سجدہ، وہ سجدہ ہوا ہی نہیں ہے. انگلیاں جو ہیں دبا کے قبلے کی طرف ان کا رخ کیا جائے، دبائی ہوئی ہوں اور دونوں ایڑیاں پنجے جوڑا ہوا ہو، گھٹنوں کے اوپر اور پھر ناک پہلے لگے پھر ماتھا بعد میں لگے، اور ناک اور ماتھا لگا رہے سجدے کے دوران. رکوع سجدے کی ترتیب بھی یہی ہے کہ پہلے گھٹنے پہ جائیں، پھر اس کے بعد گھٹنے زمین پر ٹیکیں، پھر ہاتھ ٹیکیں، پھر اس کے بعد ناک لگائیں اور پھر ماتھا لگائیں، اور واپسی پہ اسی طرح اٹھنا ہے. اور سجدے میں یہ کونیاں جو ہے نا یہ پسلیوں کے ساتھ یا ان کرانوں کے ساتھ نہیں لگنی چاہیے، نہ ہی زمین کے اوپر لگنی چاہیے یہ کونیاں، یہ مردوں کے لیے نہیں ہے کونیاں زمین پہ لگانا جب سجدہ کریں، یہ عورتوں کے لیے، مردوں کی نماز مکروہ ہو جاتی. انگلیوں کا رخ قبلے کی طرف، یوں کر کے سجدہ نہ کریں، یوں کر کے بھی نہ کریں، بالکل سیدھا رکھیں ان کو، انگوٹھا بھی انگلیاں بھی یہ ساری جو ہے یہ بالکل قبلہ رخ ہوں سجدے کے اندر. پھر ناک جو ہے یہ اور ماتھا یہ بالکل قریب ہو ہاتھوں کے، کہ کانوں سے کوئی چیز گرے تو ہاتھوں کی پشت پر گرے، یہ حضرت جی ایک صاحب نے تعلیم فرمائی. تو عام طور پہ آپ دیکھیں گے کہ یہ انگوٹھوں کے ناخن جو ہیں یہ اگر آپ کو آنکھوں کے سامنے اگر نظر آتے ہیں سجدے میں تو سمجھ لیں کہ آپ کے ہاتھ ٹھیک جگہ پہ پڑے ہوں. سجدے میں اسی طرح جسم کو جو ہے وہ اٹھانا ہے، ہاتھوں کو اٹھانا ہے، پھیلانا ہے سوائے جماعت کے. جماعت میں جو ہے وہ آپ اس کو کھول کے رکھیں گے، ساتھ جوڑ کے رکھیں گے، دوسروں کے منہ کے اوپر نہ مار رہے ہوں آپ. لیکن الگ اگر نماز پڑھ رہے ہیں تو یہ ہاتھ جو ہے ان کو جدا کریں بغلوں سے، اور یہ جسم کو اتنا اٹھائیں کہ نیچے سے بکری کا بچہ گزر جائے، زمین کے ساتھ نہ لیٹ جائیں بغل سے. دیکھیے وہ تو یہ بہت ساری باتیں ہیں اس میں، نماز میں اور بھی بہت ساری چیزیں ہیں. ساری باتیں جو ہیں وہ ایک محفل میں نہیں بتائی جا سکتی، اور علماء کرام ہیں، آپ ان سے پوچھ سکتے ہیں. ہمارے ماشاءاللہ مفتی صاحب یہاں بیٹھے ہیں اور علماء کرام ہیں، مفتی صاحب یہاں بھی بیٹھے ہیں ادھر بھی بیٹھے ہیں، تو ان سے پوچھ کے اپنی نماز سیدھی کریں، رکوع سیدھا کریں، سجدے سیدھے کریں. اور اصل چیز جو ہے وہ کیا ہے؟ خشوع و خضوع، نماز میں دھیان. اور وہ دھیان آتا ہے جب ذکر باقاعدگی سے کیا جائے، اور جب دھیان آ جاتا ہے پھر اس میں اس نماز کی ویلیو بن جاتی ہے، اس کی قیمت بن جاتی ہے. ایک ہی صف میں کھڑے ہوئے نمازی جو ہے کسی کو ایک نماز کا ثواب ملتا ہے، کسی کو 10 نمازوں کا ثواب ملتا ہے، اور میں نے سنا یہ بھی ہے کہ کسی کو 70 نمازوں کا ثواب ملتا ہے. وہ کس میں فرق ہے؟ خلوص. جتنا خلوص ہوگا اتنا زیادہ اس کی ویلیو ہوگی، اور خلوص اتنی قیمتی ہے، اتنا قیمتی ہے، اس سے اعمال کا وزن جو ہے اتنا زیادہ بڑھ جاتا ہے کہ بیان سے باہر ہے. ایک مثال چھوٹی سی دے کے ختم کرتا ہوں، آپ لوگ بھی تھک گئے، نیند بھی اس ٹائم پہ بڑی زیادہ آتی ہے. مجھے خود بڑی سخت نیند آ رہی تھی جب حضرت جی گوارے وہاں صاحب نے فرمایا کہ آگے کھڑے ہو جاؤ، نیند اڑ گئی ہے شاید باتیں کرتے کرتے. تو یہ خلوص کا وزن جو ہے اس کا موازنہ ذرا کریں. اس حدیث شریف میں آتا ہے، ایک حدیث شریف کے مفہوم میں، کہ میرے صحابہ ایک مٹھی بھر جو اللہ کی راہ میں دے دیں گے، بعد میں آنے والے احد پہاڑ کے برابر سونا اللہ کی راہ میں دیں گے تو یہ پھر بھی زیادہ ہوگا. کس میں فرق ہے؟ جو میں یا سونے میں؟ وزن میں فرق ہے. اس جو کا وزن جو ہے وہ پہاڑ کا سونے کے برابر ہونے کے باوجود اس کا جو وزن ہے اسے یہ وزن زیادہ ہے، کیونکہ انہوں نے خلوص سے دیا. یہ خلوص پیدا ہوتا ہے شہ کے سینے کی گرمی سے، شہ کے انوارات سے، القاء اور انعکاس کے ساتھ. جہاں اجتماعات ہوتے ہیں مشائخ کی توجہ، سب کی توجہ جو ہے وہ اس اجتماع کے اوپر ہوتی ہے. حضرت کے قدموں میں بیٹھا ہوا بندہ اجتماع کے دوران اس کو وہ فائدہ حاصل نہیں ہو سکتا جو ہزار میل دور کراچی میں آ کے بیٹھ کے اجتماع میں شامل ہوا ہے، اس کو جو فائدہ ہوگا وہ اس کو نہیں حاصل ہوگا جو قدموں میں بیٹھا ہوا. اور یہ میں نے خود آزمایا ہے اپنی ذات کے اوپر، اس لیے کہہ رہا ہوں نہیں فائدہ ہوتا. حضرت کی توجہ ساری کی ساری ادھر ہے، اجتماع کے اوپر ہے. اور یہ اجتماع جو ہے یہ اصل میں حقیقت میں آپ کو صحبت شیخ مل رہی ہے، یہاں پہ مسلسل مل رہی ہے. حضرت جی نے بڑے دکھ سے فرمایا اجتماع پہ جب ہم چل رہے تھے کہ میرا بڑا دل کرتا ہے میں بھی کراچی جاؤں اجتماع پہ. سب کو سلام دیا آپ سب کو حضرت نے کہ میرا بڑا دل چاہتا ہے میں کراچی جاؤں اجتماع پہ، لیکن کیا کروں، مجبور ہوں، بیماری جو ہے وہ سفر نہیں کرنے دیتی. تو میرے منہ سے نکل گیا کہ حضرت آپ تو وہیں ہوں گے، اجتماع پہ ہی ہوں گے آپ، توجہ ساری حضرت کی یہاں پر ہے. تو جن کو توجہ حاصل کرنی ہے وہ اجتماع میں شامل ہوں، جن کو صحبت حاصل کرنی ہے اجتماع میں شامل ہوں، اور پھر جو جماعت کے اجتماعی معمولات ہیں، مرکزی ذکر ہے، اکٹھے بیٹھ کر ذکر کرنا، اس میں آپ شامل ہوں گے، آپ کو زیادہ سے زیادہ فائدہ ہوگا. اللہ تعالیٰ نے عمل کی توفیق عطا فرمائے. زیادہ دیر اگر میں نے لگا دی ہے تو میں معذرت چاہتا ہوں، معافی چاہتا ہوں. اگر کسی کی نیند بھی خراب ہوئی ہے تو اس کی بھی معذرت چاہتا ہوں. اللہ تعالیٰ نے عمل کی توفیق عطا فرمائے. الحمد لله اللهم صل على سيدنا ربنا كلنا ذنوبنا وكفر عنا سيئاتنا ربنا واتنا ما وعدتنا على رسولك اللهم يا شافي الأمراض اشف اللهم يا حل المشكلات يا ضافي يا كاشف اغثنا 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 يا غياث المستغيثين ربنا لا تقتلنا بغضبك ولا تحرقنا بعذابك فاعفنا قبل ذلك اللهم انت ولينا في سفرنا وحذرنا وفي اهلنا وفي مالنا عليك توكلنا واليك النصر اللهم انا نسالك رضاك والجنه ونعوذ بك من سخطك والنار اللهم انا نسالك العفو والعافيه والمعافاه الدائمه في الدين والدنيا والاخره يا الله ورساله جاهزين الدنيا بحاجات قري فرما ساري مشكلات احسان فرما ہمارے سارے مسئلے حل فرما یا اللہ ہمارے دونوں جہاں سنوار دے دونوں جہاں کی خوشیاں کامیابیاں کامرانیاں نصیب فرما دونوں جہاں کی ذلتوں اور رسوائیوں اور ناکامیوں سے مجھے آج پتہ چلا ہے کہ ہمارے کراچی کے ساتھی نصیب صاحب دو ڈھائی مہینے سے کومے میں ہیں بہت سخت تکلیف میں ہیں گھر والے بہت ان کے پریشان ہیں ان کے لیے خاص دعا کریں یا اللہ انہیں صحت کاملہ یا اللہ ہم سب کے حال در ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم صلى الله تعالى على خير خلقه محمد وعلى اله وصحبه